ट्याक्स रिटर्न आफैले गर्नु हुँदा गर्ने हुँदाखेरि इन्डिभिजुअल ट्याक्स रिटर्नको लागि तपाईँको यो 31 अक्टोबर चाहिँ डेडलाइन हो आफैले गर्नु पर्दा। तर हामी जस्तै रजिस्टर्ड ट्याक्स एजेन्टहरू मार्फत गर्दाखेरि यो नै अन्तिम होइन र पछि पनि गर्न सक्नुहुन्छ।
हजुर, अनि मान्छेले कहिले काहीँ अब 1-2 वर्षदेखि नै ट्याक्स रिटर्न नगरेको भन्ने पनि कहिले काहीँ बताउँछन् होइन, त्यो चाहिँ कसरी अब सम्भव हुन्छ भनौँ न, त्यो के अब कुनै जरिवाना त्यस्तो केही हुँदैन कि के हुन्छ, कसरी मान्छेहरूले त्यतिकै छोड्न सक्छन् भनौँ न।
यो एकदम राम्रो कुरा उठाउनु भयो हाम्रो कम्युनिटीमा र सबैलाई यो भ्रमको कुरा छ। कस्तो भने कसैले कसैले अब कोही विद्यार्थी हुन्छ कसैले चाहिँ काम गरिरहेको हुन्न अथवा कसैले अब ट्याक्समै काम गरिरहेको छ भने कसरी किन यो ट्याक्स रिटर्न गर्नु पऱ्यो ट्याक्स रिटर्न गर्नु पर्दैन भन्ने त्यो चाहिँ एउटा भ्रम छ। त्यसमा खास के हो भने अस्ट्रेलियामा एउटा ट्याक्सेसन सिस्टममा चाहिँ तपाईँ दर्ता भइसकेपछि ट्याक्सेसन सिस्टममा इनरोल भइसकेपछि तपाईँसँग इन्कम भए पनि नभए पनि एभ्री इयर तपाईँले चाहिँ आफ्नो ट्याक्स चाहिँ डिक्लेयर गर्नुपर्छ। ट्याक्स नट नेसेसरी तपाईँले पे गर्नुपर्छ होइन कि ट्याक्स चाहिँ डिक्लेयर गर्नुपर्छ। जस्तो कि ट्याक्स छैन भन्न पाइन्छ तर चाहिँ अब डिक्लेयर नगरिकन मेरो थिएन ट्याक्स अफिसले आफै बुझोस् भनेर चाहिँ पाइँदैन। यदि त्यसो गरिएन भने त्यो बाई यो ललाई चाहिँ उल्लङ्घन गरेको हुन्छ, त्यस कारणले गर्दा उनीहरूले हेभी पेनाल्टी पनि लगाउन सक्छ तर लगाएको पनि छ।
भनेपछि अब काम गरेको छैन भने अब मेरो 0 इन्कम छ भनेर त्यस्तो केही डिक्लेयर गर्नुपर्ने हुन्छ।
हजुर, त्यसलाई निल लजमेन्ट डिक्लेरेसन भन्छ। त्यो चाहिँ यदि तपाईँको माइगभ एकाउन्टमा खाता छ अथवा त्यो चाहिँ सेटअप गर्नुभएको छ भने आफैले पनि गर्न सकिने हो, नत्र भने एउटा सानो प्राइसमा हामी जस्तै ट्याक्स एजेन्टहरूले रजिस्टर्ड ट्याक्स एजेन्टहरूले तपाईँको चाहिँ त्यो आफूले उहाँहरूले मेरो इन्कम छैन भने डिक्लेरेसन साइन गर्नुपर्छ, त्यसको आधारमा त्यो कुरा फिक्स गरिदिन सक्छौँ।
अब गभर्मेन्टले चाहिँ अब कर कार्यालय विशेष गरी अब आफै ट्याक्स लज गर्नलाई चाहिँ अलिक सजिलो बनाउने भन्ने खालको कुरा पनि गर्दै आएका छन्। कतिको अझ के कस्तो कुराहरूमा कन्फ्युजन अझै मान्छेहरूले बेहोर्नु परिरहेको सामना गर्नु परिरहेको भन्ने तपाईँले पाउनु भएको छ भनौँ न।
अब यसमा चाहिँ गभर्मेन्टले पहिलेदेखि नै हो, अहिलेदेखि 5-7 वर्ष 10 वर्ष अगाडिदेखि नै मान्छेहरूले आफ्नो ट्याक्स आफै चाहिँ गरोस् भन्ने कुरा चाहिँ त्यो उनीहरूले चाहेको कुरा हो। तर प्रब्लम के आउने रहेछ भने ट्याक्स चाहिँ मान्छेले एकचोटि एक वर्षमा एकचोटि गर्ने हो, त्यो गर्दाखेरि तपाईँ चाहिँ कयौँ कुराहरू एकचोटि फेमिलियर भयो भने फेरि त्यही कुराहरूलाई फेमिलियराइज गर्नलाई मान्छेलाई टाइम लाग्ने। सजिलो त सजिलो गराउन खोजिया छ तर पनि अब हामीसँग आउँदा एउटा प्रोफेसनलसँग आउँदाखेरि तपाईँको कस्तो हुन्छ भने हामीले नचाहिने कुराहरू चाहिँ क्लेम गर्दैनौँ र चाहिने कुराहरूलाई छोड्दैनौँ, किनभने हामी त्यही ब्रेड बटर नै त्यही भएको हुनाले हामीले चाहिँ त्यो नचाहिने कुरालाई नगर्ने चाहिने कुरालाई नछोड्ने हिसाबले अब उहाँहरूलाई म्याक्सिमाइज लिगली पोसिबल म्याक्सिमाइज गरेर हामीले गरिदिन्छौँ। र हामीलाई लागेको फी चाहिँ गभर्मेन्टले के गर्छ भने ट्याक्स एजेन्टहरूलाई तिरेको फी उहाँहरूले चाहिँ अर्को वर्ष ट्याक्स क्लाइम गर्दाखेरि एज अ डिडक्सन चाहिँ क्लाइम गर्न सक्नुहुन्छ। र गभर्मेन्टको अब टार्गेट के हो भने कुनै मान्छेसँग एकदमै धेरै धेरै कम्प्लिकेटेड छैन भने आफै पनि गरौँ भन्दा उनीहरूले चाहिँ माइगभ एकाउन्ट खोलेर त्यसरी चाहिँ गरेका छ। तर पनि मान्छेहरूको कन्फ्युजन के छ भने अब वान सिन अब एक वर्षमा एकचोटि गर्ने हो, त्यसमा चाहिँ थुप्रै कुराहरू मान्छेले भुलिसकेका हुन्छ र त्यो मेरो आफ्नो विचारमा चाहिँ तपाईँको आफैले अब गर्न मलाई के सबै कुरा थाहा छ भने त गर्दा केही फरक पर्ने होइन, यो रकेट साइन्स होइन कि ट्याक्स रिटर्न सिम्पल गर्दाखेरि। तर पनि अब प्रोफेसनलहरूसँग जाँदाखेरि तपाईँहरूले पाउने कुराहरू छुटाउनु नपाउने कुराहरू तपाईँ चाहिँ त्यहाँ क्लाइम गर्नु, त्यसै गरेर आफ्नो पनि टाइम बच्यो रिस्कमा पनि भएन, त्यो कुरा हो।
अब आफै ट्याक्स रिटर्न गर्न चाहनेहरूलाई ध्यान दिनुपर्ने केही इम्पोर्टेन्ट पोइन्टहरू छ तपाईँको विचारमा?
छ, जस्तो कि अब आफै ट्याक्स रिटर्न गर्न चाहनेहरूलाई चाहिँ तपाईँको चाहिँ त्यहाँ थुप्रै लिमिटेसनहरू हुन्छ। अब यदि आफै चाहनुहुन्छ भने अलिकति ट्याक्स लसँग चाहिँ फेमिलियर हुने ट्याक्स लको चाहिँ कुराहरू पढ्ने अलिकति, अनि त्यसपछि यदि केही डिस्कसन गर्नु पऱ्यो भने हामी जस्तै प्रोफेसनलहरूलाई सोध्ने तपाईँले चाहिँ यहाँ यति गर्न सकिन्छ सकिँदैन भन्ने। मेन कुरा चाहिँ तपाईँ आफ्नो अब ट्याक्सेसन लसम्म अलिकति फेमिलियर हुनुहुन्न अथवा अपडेट हुनुहुन्न भने आफै गर्दाखेरि एकदमै सिम्पलभन्दा सिम्पल बाहेक तपाईँले आफैले रिस्क निम्ताएको पनि हुनसक्छ।
अब ट्याक्स एजेन्टका चाहिँ अघि नै भने चाहिँ अब यो अक्टोबर महिनाको अन्त्यसम्ममै गरिहाल्नुपर्छ भन्ने छैन होइन, तर ट्याक्स एजेन्टहरूकोलाई चाहिँ भनौँ न अब त्यो अब छान्दाखेरि अब को ट्याक्स एजेन्ट कस्तो हुन्छ त्यो अब थाहा हुँदैन कसैलाई होइन, अब कहाँ जाने भन्ने त्यो सोच्दाखेरि डिसाइड गर्ने फ्याक्टर चाहिँ तपाईँको विचारमा के हो इम्पोर्टेन्ट फ्याक्टर?
डिसाइड गर्ने फ्याक्टर त तपाईँको यस्तो हुन्छ, एउटा त मेन कुरा चाहिँ अब ट्रस्टको कुरा पनि हो होइन, अनि त्यसपछि तपाईँले कुरा गर्दै पनि गर्नुहुन्छ। पहिलो उता तपाईँले चाहिँ के गर्नु पऱ्यो भने यो ट्याक्स एजेन्ट रजिस्टर हो कि होइन भन्दा एउटा चाहिँ रजिस्ट्रेसन बोर्डहरू टाँसिया छैन त्यो हेर्नु पऱ्यो। र चाहिँ तपाईँको अहिले कस्तो छ भने यो फलना ट्याक्स एजेन्टकोमा गयो भने त यसले धेरै निकालिदिन्छ त्यस कारणले यही नै राम्रो होला भन्ने छ, अब त्यो चाहिँ कहिले पनि हुँदैन हेर्नुहोस्। तपाईँको चाहिँ धेरै निकाल्ने ट्याक्स एजेन्ट राम्रो कम निकाल्ने नराम्रो भन्ने गर्ने त्यो हुँदैन, त्यो चाहिँ क्यालकुलेटरले गर्ने कुरा हो। अब कसै कसैले लापरवाही बस पाउने कुराहरू पनि अब त्यो समावेश नगरिदिएर चाहिँ कमाउने अर्कै कुरा हो, तर पनि थुप्रैले के गरेर हुन्छ भने ग्राहकहरूलाई एट्र्याक्सन गर्नको लागि तपाईँ चाहिँ चाहिने नचाहिने क्लेम गर्दैन, किनभने एट द एन्ड अफ द डे साइन अप गर्ने चाहिँ ग्राहकहरू नै अथवा क्लाइन्टहरू नै हुन्छ, उनीहरूले आफ्नो वान अफ फी चाहिँ कमायो अब नेक्स्ट वर्ष चाहिँ देखा जाएगा भनेर त्यसरी गर्नेहरू पनि छ। खास गरेर तपाईँले चाहिँ अब यसो रेफरेन्सहरू चेक गरेर यो ट्याक्स एजेन्ट कस्तो छ अथवा चाहिँ यो रिलायबल हो कि होइन अथवा चाहिँ यसले चाहिँ राइट सल्लाह दिन्छ कि दिँदैन, योसँग चाहिँ अस्वस्थ अनुभव छ कि छैन, त्यो कुराहरूलाई चाहिँ सबैलाई एउटा बनाउन अब एउटा चेकलिस्ट जस्तो बनाएर अथवा कुनै साथीहरूसँग सोधेर आफूले पनि उसको बारेमा रिसर्च गरेर त्यसरी एउटा जानुभयो भने ठुलो कुरा हुन्छ, किनभने त्यो ट्याक्स रिटर्न गर्नु मात्रै होइन कि तपाईँले चाहिँ आफ्नो प्राइभेसी सबै इन्फर्मेसनहरू तपाईँले जिम्मा लगाइराखेर हुनुहुन्छ त्यसलाई होइन। यदि अब भरपर्दो ट्याक्स रिटर्न ट्याक्स एजेन्ट पाइएन भने त्यो कुराहरूको पनि तपाईँलाई चाहिँ रिस्क हुन्छ, त्यो कुराहरू मिसयुज हुने, जस्तो कि अब ट्याक्समा ट्याक्स रिटर्न गर्दाखेरि तपाईँको एकदमै महत्त्वपूर्ण कुराहरू सबै आउट भएको हुन्छ, त्यो कुराहरू कतिको उनीहरूले चाहिँ सिक्योर गरेर राख्न सक्छ, तपाईँको प्राइभेसी कतिको मेन्टेन गर्न सक्छ, तपाईँको इन्फर्मेसनहरू कतिवटा सेक्युरिटी चाहिँ स्टोर भएको छन्, त्यो कुराहरूलाई पनि तपाईँले चाहिँ कम्फर्टेबल हुनुपर्छ।
हजुर, अनि अब एबिएनमा पनि धेरै मान्छेले आजकल युज गर्न एबिएन अस्ट्रेलियन बिजनेस नम्बर पनि धेरैले युज गर्न प्रयोग गर्न थालिसकेका छन् होइन, अब त्यसमा चाहिँ अब विद्यार्थीहरू पनि एबिएन लिएर काम गर्ने भन्ने खालको कुराहरू पनि आएर त्यसबारे के छ तपाईँको के जानकारी पाउनु भएको छ तपाईँले भनौँ न, कसरी गरिरहेछन् त हजुर?
हजुर, अब एबिएनको कस्तो हो भने अब यहाँ चाहिँ अलिकति मिसअन्डरस्ट्यान्डिङ छ, तपाईँले चाहिँ जस्तो कि स्टुडेन्टहरूले पनि कहिले मलाई सोधेको अवस्था छ, दाइ अब यो म त एबिएनमा गर्दैछु किनभने ट्याक्समा गर्दाखेरि 20 घन्टा अन्त पाइँदैन त्यस कारणले एबिएनमा गर्दैछु म त भन्ने कुरा छ। तर अब तपाईँको त्यो भिसाको कन्डिसन हेर्नुभयो भने के छ भने कुनै पनि यो क्लास चलिरहेको होस्मा चाहिँ फोर्टनाइटली 40 घन्टाभन्दा बढी तपाईँ चाहिँ काममा इन्गेज नहुने भन्ने छ, त्यस कारणले ट्याक्समा काम गर्दाखेरि काम गरेको ठहरिने, एबिएनमा काम गर्दाखेरि काम नगरेको ठहरिने भन्ने कुरा त्यो होइन, एउटा त त्यहाँनिर छ। अर्को कुरा फेरि तपाईँले एबिएनमा काम गर्दाखेरि तपाईँले चाहिँ थुप्रै सुविधाहरूबाट वञ्चित हुनुहुन्छ, जस्तो तपाईँ इन्सुरेन्स हुँदैन एज अ सब कन्ट्राक्ट गर्दा, त्यसको आफ्नै इन्सुरेन्स नहुनसक्छ, त्यसपछि 9.5% जुन चाहिँ सुपर हुन्छ त्यो चाहिँबाट वञ्चित हुनुहुन्छ, त्यसपछि लिभ लोडिङको कुराहरू आउँछ तिनीहरूबाट वञ्चित हुनुहुन्छ, जस्तो एन्युअल लिभ 4 हप्ताको दिनुपर्ने, त्यसपछि 2 हप्ताको अब यो सिक लिभहरू यिनीहरूबाट चाहिँ वञ्चित हुनुहुन्छ। त्यस कारणले कसै मान्छेले इन एभरेजमा चाहिँ एबिएनमा काम गर्छ र त्यही काम चाहिँ ट्याक्समा गर्छ भने झन्नै मेरो आफ्नो हिसाबमा चाहिँ तपाईँको एराउन्ड 32% जति लुज गरेर हुन्छ, एउटा कुरा त त्यो भयो। अर्को कुरा चाहिँ ट्याक्समा गर्दाखेरि तपाईँको ट्याक्स चाहिँ विदहोल्डिङ गरेर चाहिँ राखिराखेको हुन्छ त्यहाँ, र पछि चाहिँ ट्याक्स रिटर्न गर्नु जाँदाखेरि एकैचोटि एउटै मार्गमा परिँदैन, तर एबिएनमा चाहिँ ट्याक्स जति पैसा हुन्छ त्यतिकै एज अ हाम्रो यो कन्ट्राक्टमा गरे जस्तो पैसा आउँछ, पछि चाहिँ ट्याक्स दिँदाखेरि मर्का पर्न सक्छ। र अर्को कुरा के पनि भन्दाखेरि अब इभेन्टमा हामीले गर्छौँ तर पछि गएर यदि अस्ट्रेलियन ट्याक्सेसन अफिसले अहिले सुरु पनि गरिसकेको छ, तपाईँको साँच्चैकै त्यो इम्प्लोइ हो कि कन्ट्र्याक्टर हो त त्यो पास गर्नुपर्ने हुन्छ, जस्तो कि एउटै काम एउटै समयमा एउटै रोस्टरमा त्यहाँ गएर जान्छ भने गर्छ भने, जस्तो कि अब कुनै क्लिनिङ जबलाई लिउँ, एउटा अफिस क्लिनिङ छ, अब 6 o'clock मान्छेहरू जान्छ, 5 o'clock मान्छेहरू जान्छ, हर 6 o'clock गएर 6 to 9 अफिस जब त्यही काम त्यही रेगुलर रूपमा चाहिँ त्यही गर्छ भने हाइली लाइकली त्यो क्याटेगोरी चाहिँ तपाईँको चाहिँ त्यो इम्प्लोइको क्याटेगोरीमा पर्ने सम्भावना बढी हुन्छ। तर कसै कसैले के गर्छ भने त्यो इम्प्लोइ गराउँदाखेरि त्यो विभिन्न सुविधाहरू दिनुपर्ने, विभिन्न कम्प्लायन्सहरू ऊ गर्नुपर्ने, ओभरकर्स कम्पहरू दिनुपर्ने, त्यो इन्सुरेन्स गर्नुपर्ने हुँदाखेरि एबिएनमा दियो अनि त्यसपछि ऊ भयो के अरे हाम्रो लाइबिलिटी मुक्त भयो भन्ने त्यो हिसाबले मान्छेहरूले अब कोही सब कन्ट्राक्टरले एबिएनमा काम गराउन प्रायोरिटी दिन्छन्, तर मेरो आफ्नो सोचाइमा चाहिँ त्यो चाहिँ गलत हो।
हजुर, धेरै धेरै धन्यवाद चुडामणि बेलवासीजी, एकदमै इम्पोर्टेन्ट जानकारी दिनुभएको छ है, जस समयको लागि र तपाईँको जानकारीको लागि धेरै धेरै धन्यवाद।
मलाई पनि यसरी तपाईँको रेडियोमा कुरा गर्ने मौका दिनुभएकोमा एसपिएस रेडियो र तपाईँलाई व्यक्तिगत तर्फबाट मेरो धेरै धेरै धन्यवाद।
हजुर, सदाविन्द्र, उहाँले भने चाहिँ अक्टोबर महिनाको अन्त्यसम्ममा तपाईँले ट्याक्स रिटर्न गर्नुपर्नेछ, यदि आफैले गर्दै हुनुहुन्छ भने तर ट्याक्स एजेन्ट प्रयोग गर्नुहुन्छ भने तपाईँको लागि यो डेडलाइन रहेको छैन, र उहाँले बताउनुभएका सुझावहरूलाई ध्यान दिनुहोला, तर आफ्नो व्यक्तिगत स्थितिको लागि आफ्नो ट्याक्स एजेन्टलाई सम्पर्क गर्नुहोला।